आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
को सबै मोडमा येशुलाई सम्झन्छु, दुःख सुख सबै पलमा उहाँलाई पुकार्छु। जिन्दगीको सबै मोडमा येशुलाई सम्झन्छु, दुःख सुख सबै पलमा उहाँलाई पुकार्छु। दुःख सुख सबै पलमा उहाँलाई पुकार्छु। साथ दिने मेरो येशु काबु नै छन्, कति कामी सबै मेरो उनले पूरा गर्छन्। ओ सधैँ साथ दिने मेरो येशु काबु नै छन्, कति कामी सबै मेरो उनले पूरा गर्छन्। जिन्दगीको सबै मोडमा येशुलाई सम्झन्छु, दुःख सुख सबै पलमा उहाँलाई पुकार्छु। दुःख सुख सबै पलमा उहाँलाई पुकार्छु। जहाँ जामु उनकै चर्चा गर्छु, इच्छा उनको पूरा गर्दै उनकै नाम उचाउँछु। ओ जहाँ बसु जहाँ जामु उनकै चर्चा गर्छु, इच्छा उनको पूरा गर्दै उनकै नाम उचाउँछु। जिन्दगीको सबै मोडमा येशुलाई सम्झन्छु, दुःख सुख सबै पलमा उहाँलाई पुकार्छु। जिन्दगीको सबै मोडमा येशुलाई सम्झन्छु, दुःख सुख सबै पलमा उहाँलाई पुकार्छु। दुःख सुख सबै पलमा उहाँलाई पुकार्छु।
श्रोता, प्रभु येशु ख्रीष्टको मधुर सामर्थ्य नाममा तपाईलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा नयाँ नियमको गलातीको पत्र वा गलातीको पुस्तकबाट अध्ययन गर्न गइरहेका छौं। त सबभन्दा पहिले हामी यसको परिचयको बारेमा देख्नेछौ। यो पत्र पाउल प्रेरितद्वारा करिब ईस्वी सम्वत 57 लेखेका थिए। गलाती चाहिँ रोमी साम्राज्यको मध्य पूर्वीय एसियामा भएको एउटा प्रदेश थियो, जुन स्थान अहिले टर्की भन्ने देशको मध्य भागमा पर्दछ। गलातीहरूलाई लेखिएको पाउलको पत्र एउटा मण्डलीलाई मात्र लेखिएको थिएन, तर गलातिया प्रदेशमा रहेका विभिन्न शहरका मण्डलीहरूलाई लेखिएको थियो, जुन मण्डलीहरूको पाउल आफैले नै स्थापन गरेका थिए। गलातीहरूलाई पाउलले किन पत्र लेखेका थिए भन्ने कुरा यो पत्र पढेर स्पष्ट बुझ्न सकिन्छ। गलातियामा भएका यी अन्य जाति मण्डलीहरूलाई स्थापन गर्न बितिकै अन्तबाट अरू ठाउँबाट त्यहाँ केही यहुदी ख्रिस्टियनहरू यी मण्डलीहरूमा आएर पाउलको शिक्षाको विरोध गर्न थालेका थिए। पाउलको मुख्य शिक्षा यो थियो, अनुग्रहबाट विश्वासद्वारा मात्र मानिस उद्धार पाउन सक्छ। तर यी झुट्टा शिक्षा सिकाउने यहुदी ख्रिस्टियनहरूले गलातीहरूलाई सिकाए कि उद्धार पाउनलाई परमेश्वरको अनुग्रहले मात्र पुग्दैन, तर यहुदी व्यवस्था पनि मान्नु आवश्यक छ। यो झुट्टो शिक्षा भएको कारणले गलातीहरूको सम्बन्धमा पाउललाई ठूलो चिन्ता फिक्री लाग्न थाल्यो, किनभने गलातीहरूले यस्तो शिक्षा मानेका भएदेखि पाउलको अनुग्रहको सुसमाचार बेअर्थमा हुन जाने थियो, बेकममा हुन जाने थियो। ख्रिस्टियन मण्डलीको इतिहासमा गलातीहरूलाई लेखेको यो पत्र ज्यादै नै महत्वपूर्ण भएको छ, किनभने यही पत्र पढेको कारणले गर्दा मार्टिन लुथरले 16 त्यस बेलाको मण्डलीमा आएको झुट्टा शिक्षा चिने र त्यस झुट्टा शिक्षाको विरूद्धमा प्रोटेस्ट वा विरोध अभियान शुरू गरे, किनभने मार्टिन लुथरले गलातीहरूलाई लेखिएको पत्र पढेर ख्रिष्टको सुसमाचारको मुख्य शिक्षा बुझे, अर्थात कुनै मण्डलीबाट वा व्यवस्थाको कामबाट होइन, तर अनुग्रहबाट मात्रै मानिसले उद्धार पाउन सक्छ। यो कुरा तिनले स्पष्ट रूपमा बुझे। संसारभरका मानिसहरू आफ्नो काम र प्रयत्नबाट उद्धार पाउन कोशिश गर्छन्, खोज्छन्, अनि तिनीहरूले विभिन्न धार्मिक विधानहरू मानेर परमेश्वरलाई खुशी तुल्याउन पनि कोशिश गर्छन्। तिनीहरू आफ्नो शक्तिले पवित्र हुन, शुद्ध हुन प्रयास गर्छन्, तर हामी के देख्छौं भन्दा यी काम लाग्दो छैन। परमेश्वरको अनुग्रहबाट मात्र हामी पवित्र हुन सक्छौं र उद्धार पाउन सक्छौं। परमेश्वरको वा परमेश्वरले आफ्नो अपार प्रेम र दयाले गर्दा हामी पापी मानिसहरूलाई स्वर्गमा जाने ढोका खोलिदिनु भएको छ, अर्थात येशु ख्रीष्टमा विश्वास। गलातीहरूलाई लेखिएको यो पत्रको मुख्य शिक्षा यही नै हो कि येशु ख्रीष्टमा विश्वास। मित्र, अब हामी आफ्नो विषय पाठतिर बढ्नेछौ। त आज हामी गलाती 1:1-5 यहाँ हामी देख्दछौ अभिवादन अर्थात पाउलको नम्र नमस्कार। एकपल्ट म तपाईहरूलाई यो याद दिलाउन चाहन्छु कि गलातीको पुस्तक हरेक अनि प्रत्येक व्यवस्थाको वर्णनहरूको विरूद्धमा पाउलको खण्डनात्मक पत्र हो। मोसको व्यवस्था न त अविश्वास नै गरिन्छ, तुच्छ नै मानिन्छ, न त अन्नदार नै गरिन्छ। यो महिमा, निर्दोष, पूर्ण, आवश्यक र यसका उद्देश्य सराहनीय छन्। तरै पनि यी सबै गुणहरूद्वारा भएर पनि मानिसलाई परमेश्वर कहाँ आउन असम्भव गराउँदछ। मोसको व्यवस्थामा भएर भन्दा अर्को बाटो मानिसको निम्ति खोलिएको छ, जसद्वारा परमेश्वरको सामुन्ने निर्दोष ठहराइन सक्छौ। विश्वासद्वारा पाप मोचन विषय हो, जुन विश्वासमाथि जोड़ दिन्छ। नयाँ नियममा तीन पत्रहरू हबक्कुक 2:4 उद्धृत गरिएका छन्। धर्मी विश्वासद्वारा बाँच्दछ। रोमी 1:17 उही धर्मी माथि जोड़ दिँदछ अनि हेब्रू 10:38 ले जोड़ दिन्छ बाँच्नेछ। गलाती 3:11 ले जोड़ दिन्छ विश्वासद्वारा। रोमीको पत्रमा मानिस मोसाको व्यवस्थाबाट अलग विश्वासद्वारा मानिस परमेश्वरको सामुन्ने निर्दोष हुन्छ भन्ने कुरालाई जोड़ दिन्छ। गलातीको पुस्तकमा धर्मी बन्नको लागि पाउल विश्वासको साथमा व्यवस्था पनि हुनुपर्छ भन्नेहरूबाट सुसमाचारलाई जोगाइरहेका छन्। विश्वासको साथमा व्यवस्था हुनुपर्छ भन्ने यहुदीहरूको विश्वास थियो। विश्वास मात्र आवश्यक छ भन्ने पाउल जोड़ दिन्थ्यो। यहुदीहरूले पाउलको प्रेरित्वमाथि र उद्धारको निम्ति सिर्फ विश्वास मात्र पर्याप्त छ, काफी छ भन्ने उसको शिक्षामाथि प्रश्न उठाए। पाउल आफ्नो प्रेरित्वलाई जोगाउँछन् र उद्धार गर्न अनुग्रहको सुसमाचारको पर्याप्तताको सिद्ध गर्दछन्। सबभन्दा पहिले हामी देख्नेछौ अभिवादन, नम्र अभिवादन। पाउल प्रेरित न त मानिसहरूका न कुनै मानिसहरूद्वारा, तर येशु ख्रिष्ट र उहाँलाई मरेकोबाट ब्याउताउनु हुने परमेश्वरबाट। गलाती 1:1। वास्तवमा यस पदको विषयमा वर्णन गरिराख्नु पर्ने आवश्यक छैन। पाउल उप्रेरित हो भन्ने कुरा बताउन चाहन्छन्। प्रेरित शब्दको 2 अर्थ लाग्छ। पहिलो हो 12:1 प्रेरित 1:21-26 पद अनुसार, अनि येशुको साथमा उहाँको 3 सेवा वा सेविकै, यो पद 21 हामी देख्छौ, अनि उहाँको बौरी उठाएको बारेमा गवाही, यो पद 22 हामी देख्छौ, र ख्रिस्टद्वारा चुनिएको, यो पद 22 अनि प्रेरित 9:15-26:16-17 पदमा देख्छौ, अनि दोस्रो हो एक सेवाको लागि पठाइएको, यसको बारेमा विस्तृत रूपमा प्रेरित 11:22 पदमा उल्लेख छन्। पाउलले मेरो विचारमा यहुदाको जग्गा लिएनन्। येशु ख्रिष्टको बौरी उठाएको बादमा मथियासलाई चेलाहरूले यहुदाको सट्टामा चुनेका थिए, तर मथियासको बारेमा प्रेरित 1:15-26 पदमा बाहेक कहीँ पनि उल्लेख छैन। मथियास फेरि 2 उल्लेख भएको छैन कहीँ पनि। यदि ऊ पवित्र आत्माद्वारा चुनिएको भए कहीँ न कहीँ निश्चित रूपमा उहाँले यस मानिसमाथि आफ्नो छाप लगाउनुहुने थियो। पाउल यहाँ आफ्नो प्रेरित्वको विषयलाई साबित गर्छन्, तर मथियास त्यसो गरेनन्। मथियासको चुनाव पेन्टिकोस्टको समयभन्दा पहिले भएको थियो। त्यसकारण मलाई लाग्दैन कि मथियासको चुनावसँग पवित्र आत्माको केही लिनदिन थियो वा केही गर्नुपर्ने सरोकार थिएन। आज पनि हाम्रो कलिसियाहरूमा धेरै चुनावहरू हुन्छन् जुन निश्चित रूपमा पवित्र आत्माद्वारा चुनिएका हुँदैनन्। म त्यो विश्वास गर्छु कि पाउललाई परमेश्वरको आत्माले यहुदाको जग्गा यहुदाको सट्टामा चुन्नु भएको थियो। यस पदमा पाउल पनि भन्छन् कि ऊ मानिसहरूका होइनन्। यहाँ सम्बन्ध सूचक शब्द अपोले दर्शाउँदछ मानिसबाट होइन, त्यो हो मानिसले बनाएको कानूनद्वारा होइन। ऊ कहीँ स्कूल पूरा गरेर न कुनै विशेष कोर्स पूरा गरेर पछि विशेष कार्य दिई नियुक्त गरेको जस्तो गरी प्रेरित भएका होइनन्। पाउल यो पनि घोषणा गर्दछन् कि उसको प्रेरित्व मानिसद्वारा होइन। यहाँ सम्बन्ध सूचक शब्द डाईले दर्शाउँछ कि यो मानिसबाट थिएन, त्यो हो विधि विधानद्वारा होइन, जस्तो कि कलिसियाका विशेष पास्टरहरूले हात राखी बनाएको जस्तो। पाउललाई अरू कुनै प्रेरितहरूले उसको टाउकोमा हात राखेर प्रार्थना गरी आजदेखि तिमी प्रेरित है भनेका थिएनन्। पाउल एक प्रेरित थिए। कसरी? ऊ येशु ख्रिस्टद्वारा एक प्रेरित थिए र परमेश्वर पिताद्वारा जसले उसलाई मृत्युबाट बौरी उठाए। येशुले आफ्नो हात पाउलमाथि राख्नुभयो र बोलाउनुभयो र आफ्नो कार्यलाई नियुक्त गर्नुभयो। यहाँ एक परमेश्वरको दास यसरी भन्छन्, अब म मानिसबाट र मानिसद्वारा अभिषेक सेवक होइन। मलाई भनेको थियो कि अभिषेक हुनुभन्दा पहिले तिमीले बाइबल स्कूल पूरा गरेर विशेष पदवी प्राप्त गर्नुपर्छ र तिमी अभिषेक हुनेछौ। मैले त्यो पूरा गरे। त्यो मानिसबाट थियो। यो मानिसले बनाएको नियम अनुसार थियो। त्यसपछि म कलिसियाको सदस्यहरूको बीचमा गए। उनीहरूले मलाई जाँचे। उनीहरूले निर्णय गरे कि म एक अभिषेक सेवक बनु, अनि परमेश्वरको वचन बाइबल पढ़ने क्रममा बाइबल कलेजमा त्यहाँ एक दिन मैले कलिश्यमा घुँडा टेके र एक झुण्डले मेरो टाउकोमाथि उनीहरूको हात राखी प्रार्थना गरे र भने, तिमी अब एक अभिषेक सेवक हौ। तब म एक अभिषेक सेवक बने। उनी त्यस प्रकारका सेवक थिएनन्। पाउल भन्छन् ऊ त्यस प्रकारका प्रेरित थिएनन्। मानिस त्यसमा के गर्नु थिएन मानिसको, ऊ सिधै येशु ख्रिस्टद्वारा चुनिएका, बोलाइएका र अभिषेक गरिएका जन थिए जसले उहाँलाई प्रेरित बनाउनुभयो। र मसँग हुने सबै भाइहरूबाट गलातियाका मण्डलीहरूलाई अभिवादन। दुई पदमा हामी पढ्छौं यस प्रकार लेखिएको छ, म र मसँग हुने सबै भाइहरूबाट गलातियाका मण्डलीहरूलाई। हेर्नुहोस् यहाँ देख्नुहुन्छ कि पाउलको स्वागत नम्र, छोटो, औपचारिक र साफ शुद्ध छ। कोही पनि व्यक्तिगत रूपमा उल्लेख गरिएको छैन। ऊ कुनै एक कलिसियालाई लेखिरहेका छैनन्। ऊ धेरै कलिसियाका मण्डलीका विश्वासीहरूलाई, सदस्यहरूलाई लेखिरहेका छन्, गलातियाका कलिसियाहरूलाई। कलिसिया शब्द दुई प्रकारले नयाँ नियममा उल्लेख गरिएको छ। एक हो कलिसियाको मतलब पूरै विश्वासीहरूको झुण्ड। कुनै पनि कलिसिया किन नहोस्, जतिले परमेश्वरलाई मुक्तिदाताको रूपमा ग्रहण गरेका छन् तिनीहरू सबैलाई कलिसिया भनिएको छ। दोस्रो, कलिसियाको अर्थ हुन्छ कि स्थानीय झुण्ड, जुन पाउल यसरी यहाँ यस शब्दको प्रयोग गर्छन्। कलिसियाहरू र स्थानीय झुण्डहरू थिए। अन्तियोकको पिसिडियामा, डर्बीमा, लिस्ट्रामा र अरू जग्गाहरूमा जहाँ जहाँ उसले यात्रा गरेका थिए, त्यहाँ पाउल सबै कलिसियाहरूलाई र सम्पूर्ण स्थानीय झुण्डहरूलाई लेखिरहेका थिए। विश्वासीहरूको संयुक्त बधन होइन, तर स्थानीय मण्डली यहाँ दृश्यमा छ। एफिसियाको पत्रमा हामी कलिसियालाई विश्वासीहरूको संयुक्त बधनको रूपमा देख्छौ, अर्थात अदृश्य मण्डली। तर आज संयुक्त बधनमा अदृश्य मण्डलीले स्वयं त्यसले दृश्य बनाउनु पर्छ। विश्वासीहरू विश्वासीहरूको स्थानीय झुण्डसँग पहिचान हुनुपर्छ। भनिएको छ एक अध्यायको तीन पदमा, तिमीहरूलाई परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति। यो पाउलको औपचारिक सलाम हो जुन उसले आफ्नो प्राय पत्रीहरूमा उल्लेख गर्दछन्। अनुग्रह शब्द ग्रीकमा हो केरिस। यस पदमा त्यस समयमा यो गैर यहुदीको बीचमा गरिने सलाम हो, जबकि शान्ति सल्याम चाहिँ यहुदीहरूको धार्मिक सलाम थियो, अभिनन्दन गर्ने तरिका थियो, अभिवादन गर्ने तरिका थियो। अहिले परमेश्वरको अनुग्रहको अनुभव, परमेश्वर पिताबाटको शान्तिको अनुभव गर्नुभन्दा पहिले हुनुपर्छ। अनि एकको चार पदमा भनिएको छ, उहाँले परमेश्वर र हाम्रो पिताको इच्छाअनुसार यस वर्तमान दुष्ट संसारबाट हामीलाई छुटकारा दिनलाई हाम्रा पापका निम्ति आफैलाई समर्पण गर्नुभयो। यो अर्को अद्भुत पद हो। यसको स्तरलाई म बढ़ाउन सक्दिन। म साधारण तवरमा सिर्फ के यसको विषयमा बताउन चाहन्छु। येशूले आफै स्वयंलाई हाम्रो पापको निम्ति दिनुभयो। उहाँको बलिदानको मूल्यमा हामी केही पनि थप्न सक्दैनौ र केही पनि थप्न सक्दैनौ। वास्तवमा उहाँले आफैलाई, आफै स्वयंलाई दिनुभयो। मित्र, तपाई के दिनुहुन्छ? केही कुरा छ? उहाँको बलिदानमा केही थप्न सक्नुहुन्छ? उहाँ आफैलाई दिनुभयो। कति महान र अद्भुत छ यो कुरा। निशब्द हुन्छ जब यस प्रकारको पदलाई म पढ्छु। म अवाक हुन्छु, निशब्द हुन्छु। उहाँ आफैलाई दिनुभयो। जब तपाईँ आफैलाई दिनुहुन्छ, तपाईँले सबै कुरा दिनुभएको छ। तपाईँले आफूसँग भएको हरेक कुरा, तपाईँको समय, तपाईँको खुबीहरू, सबै कुरा दिनुभएको छ। उहाँले आफैलाई दिनुभयो। उहाँ त्यो भन्दा अरू दिनै सक्नुहुन्न थियो। पाउल यसो भन्नलाई रोक्न सक्दैनन्। उहाँलाई दर्शाउँदै उनी भन्छन्, जसले हाम्रो पापको निम्ति आफैलाई दिनुभयो। यही पाउलको विषयको बिउ हो। पाउल उहाँलाई हाम्रो परमेश्वर येशू ख्रीष्ट भनी पुकार्छन्। ऊ मेरो मुक्तिदाता हो। के तपाईँ भन्न सक्नुहुन्छ परमेश्वर मेरो गोठाला हुनुहुन्छ वा मेरो गोठाला हुनुहुन्छ भन्नु एक कुरा हो, यसलाई अधिकार सम्बन्धी बनाउन अर्को कुरा हो। परमप्रभु मेरो चरवाह हुनुहुन्छ, परमप्रभु मेरो मुक्तिदाता हुनुहुन्छ, के तपाईँ भन्न सक्नुहुन्छ वा तपाईँको हो? पाउल बताउँदै अरू अघि बढ्छन्। वर्तमान पापी संसारबाट बचाउनलाई उहाँ सामर्थ्य हुनुहुन्छ। ध्यान दिनुहोस्, परमेश्वर हामीलाई वर्तमान पापी खराब समयबाट बचाउनुहुन्छ। त्यसकारण वर्तमान सुसमाचारको मूल्य छ जुनले यसको शक्ति र पर्याप्तताको साबित गर्दछ। सुसमाचार तपाईलाई बचाउन सक्छ। मैले हजारौं मानिसबाट पत्रहरू पाएको छु जो ख्रिष्टमा फर्किए र बाँचिएका छन्। तिनीहरू नशाबाट मुक्त भए, मतवालीपनबाट र व्यभिचारको पापबाट मुक्त भए। ख्रिष्ट येशूले मात्र यस प्रकारको परिस्थितिहरूबाट हामीलाई निकाल्न सक्नुहुन्छ। सुसमाचारको शक्तिलाई यसले साबित गर्दछ। ख्रिष्टले आफैलाई हाम्रो पापको लागि दिनुभयो। उहाँले तपाईँ र मेरो जग्गा क्रूसमा लिनुभयो। उहाँ हाम्रो निम्ति मर्नुभयो र मृत्युबाट बौरी उठ्नुभयो, ताकि हामी उहाँद्वारा वर्तमान पापी खराब संसारबाट मुक्त हुन सकौं। हामीले अहिलेसम्म जति कुरा देखेका छौं त्यसले यो पदको बहुमूल्यताको थकित पारेको छैन। यो कुरा ध्यान दिनुहोस्, पद चारको अन्तिम खण्डमा भनिएको छ, हाम्रो पिताको इच्छा अनुसार मुक्त गर्नुहुन्छ, छुडाउनुहुन्छ। उहाँ हामीलाई मुक्त गर्न सक्नुहुन्छ, बचाउन सक्नुहुन्छ, र यो व्यवस्थाको अनुसार होइन। तर मेरो मित्रहरू, यो परमेश्वरको इच्छा अनुसार हुनुपर्छ। परमेश्वरको इच्छा यो हो कि उहाँले हामीलाई बचाएपछि, उद्धार गरेपछि हामी पापमा जीवन बिताउनु हुँदैन। यो कति महान छ! उहाँ हामीलाई मुक्त गर्न सक्नुहुन्छ, उहाँ हामीलाई मुक्त गर्न चाहनुहुन्छ, उहाँ हामीलाई मुक्त गर्नुहुनेछ र उहाँ यो परमेश्वरको इच्छा अनुसार गर्नुहुनेछ। यो परमेश्वरको इच्छा हो कि तपाईँ मुक्त हुनुहोस्। उहाँलाई सदा सर्वदै महिमा रहोस्। गलाती 1:5। यस क्षणमा पाउल परमेश्वरको स्तुति गर्न रोकिन्छन्। मैले जाने कि हामीले जति परमेश्वरको महिमा स्तुति गर्छौं त्यो भन्दा बढ़ी हामीले गर्नुपर्छ। कुनै पनि समय, कुनै पनि परिस्थिति किन नहोस्, हामीले परमेश्वरको महिमा गर्नुपर्छ। के तपाईँ जब बिहान जाग्नुभयो परमेश्वरको नामको महिमा गर्नुभयो, स्तुति गर्नुभयो, उहाँले गर्नुभएको तमाम कुराको लागि धन्यवाद दिनुभयो, उहाँले नयाँ दिन दिनुभएकोमा उहाँलाई धन्यवाद दिनुभयो? तपाईँ भन्न सक्नुहुन्छ वर्ष भइरहेको थियो तर तपाईँले यसको निम्ति धन्यवाद दिनुभयो। उहाँको तपाईलाई नयाँ दिन देखाउनु भएकोमा धन्यवाद दिनुभयो। मैले आफ्नो यो जीवनमा सिकेको छु, चाहे दुःखमा होस् या सुखमा, अहिले प्रत्येक बिहान जब म उठ्छु, घाम उदयरहेको होस् या त पानी परिरहेको होस्, म परमेश्वरको नामलाई धन्यवाद दिन्छु नयाँ दिन दिनुभएकोमा। तर के तपाईँ यसको निम्ति परमेश्वरलाई धन्यवाद दिनुहुन्छ? कति महान उहाँ हुनुहुन्छ! हामीले धेरै भन्दा धेरै परमेश्वरको नामलाई महिमा दिनुपर्छ। म चाहन्छु महिमा आदर मेरो परमेश्वर र मेरो उद्धारकर्तालाई भएको। म एक किनारमा बसेर आजको दुनियाँको नाटकीय उत्पादित र परमेश्वरलाई अनादरको गीतहरूसँग सम्झौता गर्न चाहन्न। म त्यस्ताहरूको विरूद्धमा बोल्छु, किनकि उहाँ शरीरमा प्रकट हुनुभएको परमेश्वर हुनुहुन्छ। उहाँले आफैलाई मेरो निम्ति दिनुभयो। म उहाँको नामलाई उचाल्न चाहन्छु जसलाई महिमा होस् सदा सर्वदा। सदा सर्वदा यो कथन अहिले देखिने शुरू हुन्छ र निरन्तर बढ़िरहन्छ, ठिक अनन्तकालसम्म। पाउलको अभिवादन यहाँ अन्त हुन्छ। यहाँ केही महिमित सत्यतालाई उल्लेख गरेको भए तापनि मलाई लाग्छ तपाईँले यस पत्रलाई पाउलको एक नम्र अवैयक्तिक अभिवादनको रूपमा स्वीकार गर्नुपर्छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
छु सेवा म गर्दै छु गमाउँदै छु।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98470-35679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98470-35679, 98470-35679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।